सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
नमस्कार, म लैसा तपाईलाई कार्यक्रम टकिङ स्पेसमा स्वागत गर्न चाहन्छु। आइमाप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनले प्रायोजन गरेको छ यस कार्यक्रमलाई, जुन तपाईँ हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र त्यसपछिको ट्राफिक अपडेटपछि सुन्न सक्नुहुन्छ। त्यसै रेडियो @webimap.org मार्फत हामीलाई प्रतिक्रिया, सुझाव, सल्लाह पठाउन सक्नुहुनेछ। यहाँले हरेक हप्ता झै आज हाम्रो स्टुडियोमा एकजना अतिथि हुनुहुन्छ। नेपालका नदीहरूको संवर्धन प्रवर्धनमा उहाँको ठूलो योगदान रहिआएको छ। उहाँ नेपाल एसोसिएशन अफ राफ्टिङ एजेन्ट नाराका जनरल सेक्रेटरी हुनुहुन्छ। त्यस्तै उहाँ फाउन्डर मेम्बर हुनुहुन्छ नेपाल रिभर कन्जर्भेशन ट्रस्टको पनि, र रोयल बर्दिया नेशनल पार्कमा केही वर्ष नेचुरलिस्टको रूपमा पनि काम गर्नुभएको छ। उहाँ हुनुहुन्छ मेघ आलीजी, र आज हामी उहाँसँग नेपालमा नदीहरूको स्थिति, उहाँले गर्दै गरिरहनु भएको कामहरूको बारेमा छलफल गर्नेछौ। मेघजी, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर, सर्वप्रथम त म मेघजीलाई सोध्न चाहन्छु, अघिल्ला दिनहरूमा यो रिभर साइडको स्थिति के कस्तो थियो काठमाडौँमा, र बिस्तारै रिभर साइड डिटोरिएट हुनुमा के को ठूलो योगदान रहिआएको छ जस्तो लाग्छ यहाँलाई?
सबभन्दा पहिला कुरा चाहिँ त नीतिकै कुरा हो। काठमाडौँमा मात्रै नभएर हाम्रा नदीहरू, हाम्रा 6,000 नदी नालाहरू कस्तो भइरहेछन्, त्यसको स्थिति पनि दयनीय हुने अवस्थामा गइरहेछ। तर काठमाडौँकै कुरा गर्ने हो भनेदेखि फेरि पनि जुन चाहिँ नदी नीति नहुनु र साथसाथै यो रूल अफ ल पनि नहुनु, जस्तो किसिमले अहिले भइरहेछ, जता हेर्यो उता नदीको जग्गा मिचानहरू भइरहेछ, नदीदेखि बलुवा निकालिँदैछ, नदीको किनारमा चाहिँ जस्तो किसिमको इन्करेजमेन्ट भइरहेछ, अनि त्यो वाट इज द्याट रुल अफ ल।
अब
अनि त्यसमा पनि वास्तवमा भिजन के हो त, वास्तवमा भनौँ न आजको 50 वर्षपछि, आजको 90 वर्षपछिका भिजन्सहरू के हुन सक्छन् त? अब त्यो किसिमको सोचहरू हाम्रा पोलिटिकल लिडर्सहरूमा नहुनु, पोलिसी मेकर्समा नहुनु, र त्यसपछि त अब पब्लिकले के गर्ने, द्याट इज द प्रब्लम।
यो रिभर साइड चाहिँ बेसिकली कुन कारण तत्वहरूले चाहिँ डिटेरिएट भएको जस्तो लाग्छ यहाँलाई? अब ड्रेनेज हुनसक्छ, सुवेज हुनसक्छ, जहाँ गएर पनि रिभरमै गएर मिसिने स्थिति छ। यसलाई कन्जर्भेसन गर्नको लागि चाहिँ के कस्तो कुराहरू, पहलहरूको आवश्यकता देखिन्छ?
अब काठमाडौँको विषयमा हेर्ने हो भनेदेखि अब भनौँ न नदीलाई कसरी हेर्ने, अथवा बागमतीलाई काठमाडौँको सभ्यता भनेर मानिन्छ, तर सभ्यता भनेर मान्ने एकातिर छ भनेदेखि त्यसलाई कस्तो किसिमको सदुपयोग गरिरहेछ कि दुरुपयोग गरिरहेछ, अथवा काठमाडौँको बागमतीको समस्या र समाधान भनेको के हो, सर्वसाधारणले बुझ्ने तरिकामा त्यसलाई व्याख्या गर्नुपर्छ र त्यो कुराहरू चाहिँ मान्छेमा जान्नुपर्छ। जस्तो सरस्वती हेर्दाखेरि हामीले के भन्ने गरेका छौँ भनेदेखि, हाम्रो हातमा एउटा हातमा 5 वटा औँला छन्, काठमाडौँको समस्या र समाधान भन्ने, यो बागमतीको समस्या र समाधान भनेको यी 5 वटै हुन् भन्ने जस्तो हामीलाई लाग्छ, र त्यो बेला बेलामा हामीले भन्ने गरेका छौँ। अब पहिलो कुरो चाहिँ त के भनेदेखि, अब यो जबसम्म काठमाडौँको नदीहरूमा ढल मिसाइन्छ तबसम्म त त्यो सफा हुँदैन। अब यो ढल नमिसाउने कसरी भन्ने, त्यो किसिमको भनौँ न ल, त्यो किसिमको प्रावधान हुनु पर्यो। अनि दोस्रो कुरो के हो भनेदेखि, काठमाडौँको फोहोर, यो काठमाडौँ भन्नाले यो उपत्यकाको फोहोर, जबसम्म व्यवस्थापन हुँदैन तबसम्म नदी त फोहोर भइरहेको छ। त्यस्तै तेस्रो कुरो के हो भनेदेखि, जहिलेसम्म काठमाडौँमा को पानीको बहाव बढाइँदैन तहिलेसम्म त्यहाँ त ढल नै बग्छ, अथवा पानी त छैन, अहिले बगेको पनि ढल नै हो। किनभनेदेखि अब जति पनि काठमाडौँमा पिउने पानी छन् ती सबै पानीहरू चाहिँ त कहाँबाट आछ भन्दा, अब भनौँ न यो 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 नदीहरूको वाटरसेडबाटै आछ, जस्तो फुलचोकी भनौँ, अब तपाईँको शिवपुरी नेसनल पार्क, यो सबैतिरबाट आछन्। अब त्यसलाई अब कसरी चाहिँ भनौँ न यो बहावलाई कसरी बढाउने, कसरी रेन वाटर हार्वेस्ट गर्ने हो कि बर्खाको पानीहरूलाई कसरी चाहिँ बनाउन सदुपयोग गर्ने, साथसाथै बाहिरको पानी यहाँ ल्याउनु पर्ने हो कि कसरी ल्याउने, अथवा यहीँकै भनौँ न यहीँकै उपत्यकै वरिपरिका डाँडाहरूमा को पानीलाई बर्खामा चाहिँ हामीले संकलन गरेर त्यसलाई सदुपयोग गरेर हुन्छ कि के गरेर हुन्छ, जसरी हुन्छ काठमाडौँको नदीहरूको बहाव चाहिँ बढाउनु पर्यो, वाटर लेभल ह्याज टु राइज। अनि अर्को कुरा के हो भनेदेखि तपाईँको अब यो यो रूल अफ ल जुनको कुरा छ होइन त्यो त्यसको पालना गर्ने कि नगर्ने, जुन जुन चाहिँ इन्करेजमेन्ट हुँदैछ जुन जता पायो उतै फोहोर फाल्ने भनौँ न सकिन्छ, त्यसको कानून छैन, अब जहाँ पायो उहीँ घर बनाउन सकिन्छ, जहाँ पायो उहीँ बालुवा निकाल्न सकिन्छ, जता बसोबास गरे पनि हुन्छ, हेर्नु भएको छ भनौँ न सुकुम्बासीको समस्याहरू होइन, त्यो जबसम्म हुन्छ मैले त चौथो कुरो भने रूल अफ ल चाहिँ हुनु पर्यो। अनि पाँचौं कुरा के भनेदेखि जुन चाहिँ हामीले मनाउँदै गरेका छौँ यो अवेरनेस क्याम्पेन जुन चाहिँ बागमती रिभर फेस्टिभल भनेर, त्यो फेस्टिभल मात्रै नभएर बागमती मुभमेन्टको रूपमा आउनु पर्यो, र सबै सबै पोलिटिसियन्स सबै पोलिसी मेकर्स सबै पब्लिक सबै अवेर भएर, यो अवेर मात्रैले पुगेका छैन, जुन चाहिँ भनौँ न अवेर चाहिँ हामी भनौँ न सुत्दाखेरि पनि अद्र निद्रामा पनि आँखा चिमा गरेर पनि हुन सक्छौ, तर इज नट गुड इनफ, अवेर इज नट गुड इनफ। अब के हुनु पर्यो भने अवेक हुनु पर्यो, पिपुल चाहिँ पिपुल हेभ टु अवेक टु गेट इन टु एक्सन, सो त्यो भयो भने मात्रै त्यो ती पाँचवटा कुराहरू अघि मैले भने जस्तै एउटा चाहिँ दलको समस्या त्यसलाई समाधान गर्ने, दोस्रो भनेको फोहोरको व्यवस्थापन, तेस्रो भनेको वाटर लेभल कसरी बढाउने, पानीको सतह कसरी माथि लडाउने, चौथो रूल अफ ल यो इन्करेजमेन्ट कसरी रोक्ने, यो व्यवस्थापन कसरी गर्ने, र पाँचौं भनेको मुभमेन्ट, यो सबै पोलिटिसियन्स पोलिसी मेकर्स र पब्लिक सबै मिलेर यो मुभमेन्टमा लाग्नुपर्छ, त्यसपछि मात्रै बागमती सफा हुन सक्छ।
हाम्रो कार्यक्रमको मुख्य अब्जेक्टिभ भनेको नै सार्वजनिक स्थलहरूको रक्षा गरौं, यसलाई प्रमोट गरौं भन्ने रहिआएको छ। सार्वजनिक स्थल पब्लिक स्पेसलाई चाहिँ यहाँले कसरी डिफाइन गर्नुहुन्छ मेघजी?
अब पब्लिक स्पेस काठमाडौँमा धेरै कम छ, अब त्यसको संरक्षण भएका पनि संरक्षण गरिएको छैन, अब वास्तवमा नदीको आफ्नो राइट्स के हो त्यो हामीले पहिचान गरेका छैनौँ। अब अहिले हेर्नुहोस् अब नदीको नीति नै छैन जुन देशमा, नदीलाई जे गरे पनि हुन्छ, एकातिर नदी भनेको चाहिँ भनौँ न एउटा मानव सभ्यताको शुरूआत नै नदीबाट भयो, नदीलाई हिन्दू संस्कारमा पूजा गर्छौं, हिन्दू संस्कारमा मात्रै नभएर अरू सबै धर्महरूमा पनि नदीको महत्व छ, प्रकृतिमा पनि नदीको महत्व छ। नदीको किन महत्व छ भन्दा नदी भनेको चाहिँ प्रकृतिको एउटा पृथ्वीको एउटा बयान अथवा रक्त नली हो, र सबै नदीलाई रक्त नलीलाई यसरी काट्दै गएपछि हाम्रो शरीरमा सबै काटियो भने के हुन्छ त्यो हामीले बुझ्नुपर्छ। त्यस्तै अब नदी भनेको चाहिँ सिभिलाइजेसनको शुरूआत भएकै ठाउँ हो भनेदेखि त्यसको पब्लिक स्पेस नहुने त कुरै भएन, त्यसको संवर्धन सम्वर्धन कसरी गर्ने त्यो हाम्रो दायित्व हो कि होइन, हामीले बुझेका छौँ कि छैनौँ, हाम्रो सिभिलाइजेसन जहाँबाट सुरुवात भयो त्यसैलाई मासेपछि के हुन्छ भन्ने कुराहरू बुझ्नुपर्छ। अब त्यस्तै मैले भने अब नदी नीतिको कुराहरू, अब हामीसँग 6000 नदी नाला छन् त्यसको नीति नै छैन, नदी हेर्ने बित्तिकै त्यसलाई चाहिँ थुन्नुपर्छ, त्यसबाट चाहिँ हाइड्रो डलर्स कमाउनुपर्छ। अब पोलिसी मेकरको पोलिटिसियनको धारणा त के छ भनेदेखि ठूलो ड्याम ठूलो लगानी ठूलो कमिसन भने जस्तो पनि लाग्छ, नत्र भने त पोलिसी हुनुपर्ने नदी नीति हुनुपर्ने। त्यस कारणले त्यस्तै हाम्रा उपत्यकाका नदीहरू हाम्रा देशका नदीहरू को अधिकार राइट्स के हो, अब त्यसको लागि हामी सरसर्दै भन्दाखेरि चाहिँ जस्तो बागमतीको कुरा गरौँ अथवा कुनै नदीको कुरा गरौँ, अब त्यसको बग्ने ठाउँ कति हुनुपर्ने, अब त्यो खेल्ने ठाउँ कति हुनुपर्ने, अब नदीलाई यहाँ चाहिँ नालाको रूपमा परिवर्तित गरिरहेको छ त्यो राम्रो कुरा हो, र भोलि गएर कुनै नेचुरल डिजास्टर भएको खण्डमा के हुन्छ, अब नेचुरल डिजास्टर अथवा भनौँ न बर्खा बढी भयो पानी बढी भयो त्यो बाढीहरू आउनु थाल्यो भनेदेखि कन्ट्रोल त्यसले त छेक्दैन, त्यसले त अब भनौँ न डिस्ट्रक्सनै लिएर आउँछ. त्यस कारणले अब नेपालको लागि भनौँ न हाम्रो समृद्ध शान्त समृद्ध र सुन्दर नेपालको परिकल्पना भाषणमा गर्ने तर प्रयोगमा नहुने भएर चाहिँ यो हाम्रो सम्पदा हाम्रो जहाँबाट सिभिलाइजेसन आएको छ त्यो नदीलाई हामीले बुझेनौ बुझ्न सकेका छैनौ. अब अर्को कुरा म के भन्न चाहन्छु भनेदेखि यो काठमाडौँको नदीहरूको कुराहरू गर्दाखेरि अब तपाईँको भनौँ न नालाकै रूपमा परिवर्तित गरिरहेको छ. तपाईँको चाहिँ सुन्दरी जलमा जानुहोस् त्यहाँ पनि ग्याबिन वालहरू लगाइरहेको छ, बागमतीलाई कन्ट्रोल गरिरहेको छ. तपाईँको धोरी दबी खोला हेर्नुहोस् दुवैतिर पर्खालहरू लगाइएको छ. त्यस्तै अब मनरामा त्यस्तै हुँदैछ. भनेपछि यो हाम्रो नदी हो कि नाला हो त्यो चाहिँ अलिक दूरगामी सोच हुनुपर्ने. त्यस कारणले त्यो अवस्था छ भनेदेखि अब अरू नदीको कुराहरू गर्नुभयो भनेदेखि अब हेर्नुहोस् 6000 नदी नाला त छन् हामी चाहिँ नदीको मामलामा दोस्रो धनी राष्ट्र भनेर हामीले चाहिँ आफूलाई व्याख्या गर्छौं. हामी यति धनी छौं अब यति धनी छौं कि हामीलाई भनौँ न आफूलाई कुबेर ठान्छौं नदीको मामलामा अथवा भनौँ न मोडर्न एजमा बिल गेट्स. तर त्यो पनि ठान्ने तर दुई चारवटा नदी पनि हाम्रो प्रकृतिलाई हाम्रा भविष्यका सन्ततिलाई हाम्रो फ्युचर जेनेरेसनलाई दान गर्नु पनि डराउने कि भयो गरिब छौं भन्नु पर्यो. द्याट इज द क्वेसन टु द पोलिसी मेकर्स एन्ड पोलिटिसियन.
तपाईँलाई के लाग्छ मेघजी हामीले रिभर साइडलाई चाहिँ पब्लिक स्पेसमा कन्भर्ट गर्न सक्छौँ कि सक्दैनौँ? यस्तो पब्लिक स्पेस यस्तो सार्वजनिक स्थल जहाँ चाहिँ सिनियर सिटिजन्सहरू आएर बस्न सक्नुहोस् रिल्याक्स गर्न सक्नुहोस् त्यसै गरी केटाकेटीहरू आएर खेल्न सकोस् यस्तो माहौल चाहिँ हामीले बनाउन सक्छौँ कि सक्दैनौँ? यस्तो सिर्जना गर्नको लागि चाहिँ कतिको च्यालेन्जिङ छ जस्तो लाग्छ यहाँलाई?
अब नसक्ने भने त कुरै छैन. एज लङ एज अगेन आई सेड तिनवटा एहरू अवेर अवेक एन्ड एक्सन होइन. अहिले चाहिँ मलाई के लाग्छ भने अब यो नसक्ने यो होइन सक्छौ. अब यसलाई सक्नको लागि त एउटा पोलिटिकल विल हुनु पर्यो. अब पोलिटिकल विल छैन पोलिटिसियन्स दे डोन्ट थिङ्क अबाउट इट होइन. तर हाम्रो पिपुल्स विल आई थिङ्क नाउ वी हेभ टु गेट ब्याक टु द पिपुल्स विल होइन. हामीले बनाएको चाहिँ नेताहरू होइन पिपुलले बनाएको हो नि त पोलिटिसियन्सहरू पोलिसी मेकर्सहरू. त्यस्तै अब चाहिँ पिपुल्स विल त्यसमा पनि हाम्रो नेक्स्ट जेनेरेसन यङ जेनेरेसन दे हेभ टु टेक अ चार्ज. अब त्यसलाई अब उहाँहरूले जस्तो नेताहरूलाई बाहिर जान रोक्नु भनेको यो युथ अब आई वुड से युथ आर द होप अफ दिस कन्ट्री. अनि एज लङ एज दे आर अवेर दे आर अवेक द एक्सन विल ह्यापन. त्यस्तै हाम्रो यो पब्लिक स्पेसलाई पनि नदी अवश्य नदीको नजिक त अब बस्नै पर्छ प्रकृतिसँग भेज्नै पर्छ भनौँ न. हाम्रो चाहिँ अब भनौँ न त्यो पब्लिक स्पेसमा वेदर भनौँ न चिल्ड्रन्स दे लाइक टु टेक अ स्विम विथ द फिस ओर द एल्डरली पिपल दे वुड लाइक टु वाच पिपल प्लेइङ सो वी निड द्याट स्पेस. त्यसको लागि डेफिनेटली सम्भव छ. फेरि पनि
अब कसरी भन्ने भिजनको चाहिँ हामीसँग कमी छ. सबैजना इनिसिएटिभमा चाहिँ सबैजना लाग्नु पर्यो भन्ने कुरा हो. त्यसै गरी रिसेन्टली मैले यहाँको ब्लगमा पढेकी थिएँ यो अघि पनि हाम्रो यो हाइड्रो डलर्सको कुरा आयो होइन. नेपाललाई चाहिँ इकोनोमिकली यसलाई एकदम एनरिच गर्नको लागि न जस्ट हाइड्रो पावरले मात्र होइन कि यो रिभर टुरिज्मको पनि ठूलो योगदान हुन्छ भन्ने कुरा मैले पढेकी थिएँ. त्यसलाई पनि अलिकति इलाबोरेट गराउन.
अब वी अल निड टु लुक एट द बिगर पिक्चर होइन. हाम्रो लङ टर्म भिजन के हो? अब यो प्रसङ्गमा मैले सोधेको थिएँ अब यो युथहरूलाई कहिलेकाहीँ एउटा लिडरसिप डेभलपमेन्ट प्रोग्राम हामीले चलाउँछौँ बोर्ड लाइन्सबाट. अनि त्यसमा चाहिँ अब युथहरूलाई मैले सोधेको थिएँ अब इफ यु लुक एट इन्डिया होइन इन्डियामा चाहिँ नि गान्धीको नेहरूको सरदार वल्लभभाइ पटेलको त्यस्तै अब हाम्रो विवेकानन्दको भिजनहरू स्टिल भ्यालिड दे आर द रोल मोडल्स अफ द नेसन भनेर भने. हाम्रो देशमा तपाईँहरूको लागि रोल मोडल्स को हो भनेर सोद्धाखेरि दे केप्ट साइलेन्ट काइन्ड अफ वी आर लस्ट होइन. युथहरूलाई के लागिरहेछ भनेदेखि वाट इज आवर लिडर हु इज लिडिङ वाट इज आवर भिजन त्यो कुराहरू चाहिँ होइन अगाडि आउनुपर्छ. अनि मैले सरस्वती हेर्दाखेरि मैले देखेको कुरा चाहिँ anyone can debate on this, but you know what I feel is I would like to express as a citizen. अब त्यसमा चाहिँ नि भनौँ न अब अघि मैले बागमतीको पाँचवटा समस्या र समाधानको कुरा गरेका थिएँ त्यस्तै अब नेपालको लागि पनि हुनसक्छ इकोनोमिक डेभलपमेन्टको लागि अथवा भनौँ न एउटा शान्त सुन्दर समृद्ध नेपालको लागि सो दे कुड बी फाइभ अगेन होइन पाँचवटा औँलाहरूमा बुढी औँला भनेको टुरिज्म टुरिज्म भनेको यस्तो उद्योग हो जहाँ चाहिँ ठूलो लगानी गर्नु पर्दैन र धेरै मान्छेलाई एंगेज गर्छ अब तपाईँको टुरिज्ममा अब हामीसँग त्यत्रो यत्रो यति सुन्दर प्रकृति छ यति राम्रो नेचर छ आई मिन लाइक द कल्चरको कुराहरू गरौँ होइन प्रकृति भयो कल्चर भयो त्यस्तै हामीसँग हरेक चिजहरू छन् तपाईँको चाहिँ अब संस्कृति भयो होइन अब त्यस कारणले चाहिँ अब यसलाई धेरै पैसा खर्च गर्नु पर्दैन अब भगवान्ले पनि फुर्सदमा बनाएकै देश हो त हिमाल हेर्नुहोस् पहाड हेर्नुहोस् तराई हेर्नुहोस् नदी हेर्नुहोस् कस्तो छन् होइन अब त्यस कारणले चाहिँ नि अब हामीले चाहिँ के गर्नुपर्छ जस्तो लाग्यो भनेदेखि यो पर्यटनलाई कस्तो किसिमको पर्यटन रोज्ने कसरी बनाउने भन्ने कुराहरू त्यो फेरि अर्को छुट्टी टपिक छ होइन त्यस कारणले फेरि यो एज अ लो ह्याङ्गिङ फ्रुट होइन को रूपमा चाहिँ हामीले चाहिँ सोच्नुपर्छ किनभनेदेखि तपाईँको इन्डिया हेर्नुहोस् त्यसको इकोनोमी कसरी डेभलप हुँदैछ चाइना हेर्नुहोस् कसरी डेभलप हुँदैछ तपाईँको अब डेटाले के भन्छ भनेदेखि इन्डियाको मिडल क्लास फ्यामिलीको पपुलेसन र इन्टायर अमेरिकाको पपुलेसन धन्नधन्नै बराबर छ भन्छ भनेपछि लुक एट चाइना होइन त्यसको स्पिल ओभर भनौँ न इकोनोमीले पनि हामीलाई वास्तवमा छ्यालभ्याल हुन्छ तर कस्तो किसिमको धनी हुने भन्ने कुरा फेरि सोच्नुपर्छ होइन त्यस्तै अब टुरिज्म अनि अर्को कुरा भनेको कृषि कृषिविदहरूसँग मैले सोद्धाखेरि उहाँहरूले के भन्नुहुन्छ भनेदेखि नेपालको 65% कृषि भूमि अझै पनि पेस्टिसाइड फ्री छ कसरी छ भन्दाखेरि हामी नेपाली किसानहरू वी क्यान अफोर्ड टु बाई द फर्टिलाइजर केमिकल फर्टिलाइजरहरू होइन हामीले चाहिँ अब भनौँ न यो विकासी मलहरू किन्ने क्षमता छैन हामीमा त्यस कारणले चाहिँ 65% भूमि अझै पनि पेस्टिसाइड फ्री छ त्यसलाई चाहिँ अर्ग्यानिक भनौँ न एग्रिकल्चरको रूपमा हामीले डेभलप गर्न सक्छौँ इच्छाशक्ति भएको खण्डमा त्यसको डिमान्ड चाहिँ त इन्डियालाई पनि पुर्याउन सक्दैनौँ भनेदेखि चाइनाको त कुरै छोड्दौँ त्यसको निस मार्केट चाहिँ त छँदैछ होइन त्यसको जडीबुटीको कुराहरू त्यसका चाहिँ भनौँ न अरू कुराहरू विभिन्न कुराहरू छन् है त्यस कारणले चाहिँ त्यो प्लान गरेको खण्डमा उहाँहरूले कृषिविदले के भन्नुहुन्छ भनेदेखि 10-12 वर्षमा राम्रोसँग प्लान गऱ्यौँ भने राष्ट्र नै अर्ग्यानिक हुन सक्छ तपाईँको हेल्थ टुरिज्मको कुरा आएपछि तपाईँको नेपालमा गएपछि अर्ग्यानिक खाना पाइन्छ भनेपछि को आउँदैन है त्यस्तै एग्रिकल्चर दोस्रो मैले भने तेस्रो भनेको अब हामी चाहिँ उयो स्यान्डविच भने कि ल्यान्ड लक्ड होइन कि ल्यान्ड लिङ्क्ड भनौँ कि होइन लेट्स लुक एट द ल्यान्ड लिङ्क्ड होइन सो वी आर नट लक्ड बट लिङ्क्ड बिट्विन टू जायन्ट्स इमर्जिङ जायन्ट्स इन इकोनोमी इन द वर्ल्ड तपाईँको चाहिँ तपाईँको अब इन्डियाको र चाइनाको इकोनोमीलाई हामी चाहिँ लिङ्क गर्ने चान्स छ त्यस कारणले चाहिँ त्यसमा पनि ट्रेड ट्रान्जिटको रूपमा डेभलप गरेको खण्डमा ट्रेड ट्रान्जिट हुने बित्तिकै द ब्याङ्क हेज टु कम ब्याङ्क हुने बित्तिकै आइटी हेज टु कम त्यस कारणले चाहिँ यसलाई चाहिँ हामीले ट्रेड ट्रान्जिटको रूपमा विकास गरेको खण्डमा त्यो पनि अगाडि बढ्न सक्छ त्यो चाहिँ तेस्रो कुरा हो तेस्रो आउँदो चौथो भनेको तपाईँको अब पोलिटिसियन्सले नेपाललाई इन्डस्ट्रियलाइज गराउनुपर्छ यो गराउनुपर्छ भन्नुहुन्छ होइन अब त्यो गराउनुपर्छ हामी चाहिँ अब एकदम इन्डस्ट्री नै इन्डस्ट्री राख्नुपर्छ तर हामीले इन्डिया र चाइना त छोडिदिउँ बङ्गलादेशसँग पनि कम्पिट गर्न सक्दैनौँ भनेदेखि कस्तो किसिमको इन्डस्ट्रियलाइज गर्ने हो त्यो अलिकति सोच्नु पर्यो हाम्रो निस कहाँ छ त्यसमा पनि हामी के भन्छौँ भनेदेखि इन्डस्ट्रियलाइज त गर्ने तर कस्तो इन्डस्ट्री भन्दा कटेज इन्डस्ट्रीलाई कटेज इन्डस्ट्री जस्तो हाम्रो चाहिँ ह्यान्डिक्राफ्ट हाम्रो चाहिँ भनौँ न स्मल स्केल इन्डस्ट्रिजहरू कस्तो छन् तपाईँको चाहिँ भनौँ न यहाँको भनौँ न पाटनको भनौँ न मूर्ति होला भोजपुरको खुकुरी होला त्यस्तै हाम्रो पाल्पाको ढाका होला अथवा के छन् त्यस्तै अब पश्मिना होला अब कार्पेट होला विभिन्न त्यो चाहिँ त्यसको निस मार्केट हाम्रो आफ्नै प्राइस राख्न सक्छौँ त्यो चाहिँ चौथो कुरा हो पाँचौँ कुरा भनेको हाइड्रो एनर्जी अब यो पोलिटिसियन्स र यो पोलिसी मेकर्सहरूको माइन्ड सेट चेन्ज हुनु पर्यो त्यसको लागि. के भन्दा उहाँहरूको सोच चाहिँ के छ भने नदी बेचेर धनी हुने है सोच छ. त्यसमा परिवर्तन के आउनु पर्यो, नदीको सदुपयोग गरेर धनी हुने. त्यो कसरी भन्दा त्यो सबै माछिका इन्डस्ट्री चारवटा कुरा गरे नि मैले, त्यसलाई छेक्ने चाहिँ बिजुली हामीले उत्पादन गर्नु पर्यो राष्ट्रकै लागि, रहेको बिजुली बल्ल बेचेर अनि पैसा कमाउने अथवा समृद्ध हुने त्यो सोच्नु पर्यो. अब अहिलेको सोच के छ भनेदेखि जसरी हुन्छ नदी छुन्ने त्यसबाट बिजुली निकाल्ने त्यसलाई बेच्ने अनि धनी हुने, नदी बेचेर धनी हुने. त्यसमा पनि अब ठूलो ड्याम ठूलो लगानी ठूलो कमिसनको कुराहरू छन्. त्यस कारणले चाहिँ नि ती पाँचवटा कुराहरू जस्तो मैले भने टुरिज्म एग्रिकल्चर ट्रेड ट्रान्जिट
अनि
स्मल स्केल इन्डस्ट्री करेज इन्डस्ट्रीलाई इन्डस्ट्रियलाइज गर्ने र हाइड्रो, ती पाँचवटा हाम्रो हातमा पाँचवटा औँला छन् भनेदेखि त्यो हाम्रा नेताहरूले भाषण गर्दा पाँचवटा औँला उठाउँदा दिस इज द वे भनेर दिस इज द भिजन भनेर अथवा समृद्धको लागि यो पाँचवटा कुराहरू चाहिन्छ. अब भनौँ न अब यो शान्त समृद्ध र
परिकल्पना
अब हात उठाउँदा त्यसरी उठाउनु पर्यो हाम्रा पोलिटिकल साथीहरूले अनि हाम्रा महान गौरवशाली पार्टी भनौँ कि हाम्रा कामरेडहरूले पनि मुठी पार्दा त्यो पाँचवटालाई जमा गरेपछि हाम्रो सुन्दर शान्त र समृद्ध नेपाल बन्छ भन्ने चाहिँ सोच्नु पर्यो. द्याट्स द भिजन.
हजुर, यही सन्दर्भमा म अर्को प्रसङ्ग उठाउन चाहन्छु भोटे खुसीको. यहाँले मसँग अघि सेयर गर्दै हुनुहुन्छ भोटे खुसीमा चाहिँ यो गरे बापत चाहिँ नेपाललाई चाहिँ अझै पनि इन्रिच गराउन सकिन्थ्यो भनेर, त्यसलाई पनि अलिकति छलफल गराउन.
अब मैले भने अब जस्तो हामीसँग विभिन्न नदीहरू छन् 6000. अब पुरानो डेटाले के भन्छ भन्दा 83,000 भन्दा बढी मेगावाट आउँछ सबैलाई चाहिँ हामीले चाहिँ बनाएको खण्डमा एक्सप्लोइट गरेको खण्डमा. अहिलेको नयाँ सोच चाहिँ के छ भन्दा 1,00,000 भन्दा नि बढी आउँछ मेगावाट होइन, भनेपछि त कति छ कति. अब हाम्रो भनाइ चाहिँ के भनेदेखि यो सबै बिजुली मात्रै बनाउने कि होइन नेपालको चाहिँ भनौँ न यो भनौँ न नेपालको भिजन के हो, कसरी हामी समृद्ध हुने होइन. अब त्यसमा पनि अब नदी नै नदी भएको देशमा तपाईँको हिमालको नाममा नेसनल पार्क छ, तालको नाममा नेसनल पार्क छ, रारा भनौँ फोक्सुन्डो भनौँ, हिमालको चाहिँ तपाईँको सगरमाथा लाङताङ बरुण मकालु बरुण के थुप्रै छन्. अब त्यस्तै तराईको जङ्गलको नाममा पनि नेसनल पार्कहरू छन्, तपाईँको चाहिँ बर्दिया भनौँ चितवन भनौँ तपाईँको शुक्ला फाटा भनौँ थुप्रै छन्. हामी हामीसँग 6,000 नदी नाला छन्, नदीको नाममा एउटा पनि नेसनल पार्क छैन, नदीको नाममा नीति नै छैन. अब नदीलाई कसरी बाँड्ने, नदीलाई समृद्धिको लागि हामीले चाहिँ के गर्ने, यो ड्यामै ड्याम भनौँ न एनर्जी नै डेभलप गरेर हुन्छ कि अथवा यसको सदुपयोग त्यो कस्तो सोच हुनु पर्यो भनेदेखि आउँदो 97 वर्षपछि पनि इट्स स्टिल भ्यालिड. अघि मैले गान्धी नेहरूको कुरा गरेँ त्यस्तै हाम्रो सोच पनि त्यो आउनु पर्यो. जस्तो अब नदीलाई कसरी के गर्न सकिन्छ भन्ने विषयमा चाहिँ सोच्दाखेरि अब धेरै कुराहरू छन् तपाईँको चाहिँ नि अब भनौँ न हाम्रो नेपालको जियोग्राफिक भनौँ लोकेसन कस्तो छ तपाईँको अब छ 60 मिटरदेखि 8,000 मिटरसम्म छ होइन हाम्रो एलिभेसनको कुरा गर्ने भनेदेखि. अब 60 देखि 200 मिटर हुनसक्छ त्यसलाई चाहिँ इरिगेसनको जोनमा डेभलप गर्ने हो कि जहाँ चाहिँ हाम्रो फुड बास्केट छ. 200 देखि मासतिर तपाईँको 1200 त्यसलाई रिक्रिएसनल लाइभलीहुडको रूपमा प्रयोग गर्ने हो कि अथवा त्यस्तै त्योभन्दा मासतिर 1200 देखि कतिसम्म जान सक्छ त्यसलाई चाहिँ हाइड्रो एनर्जी इन्डस्ट्री जोनको रूपमा डेभलप गर्ने कि. त्यस्तै अब त्यो हिसाबले गर्यो भनेदेखि सबै कुराहरू अटे, एउटा इन्डस्ट्रीले अर्को इन्डस्ट्रीलाई काटेन. त्यस्तै अब इन बिट्विन तपाईँको बीचबीचमा तपाईँको जस्तो अब कर्णालीको कुराहरू छन् त्यहाँ त्यो वाटर सेडमा एउटा नदीलाई फ्री फ्लोइङ राख्ने हो कि होइन, जसले चाहिँ अब गान्जेटिक प्लेनदेखि तिब्बत प्लाटु होइन यो तपाईँ हिमाल पहाड हुँदै तिब्बत प्लाटुसम्म जोड्छ. त्यस्तै अरू चाहिँ अरू कुराहरू चाहिँ के भनेदेखि अब त्यो नेसनल पार्कको रूपमा डेभलप हुन सक्छ, राइट अफ द रिभरको कन्सेप्टहरू अगाडि बढ्न सक्छन्. त्यस्तै अब मध्य भागमा पनि हामीले अर्को नदीलाई फ्री फ्लोइङ राख्न सकिन्छ. त्यस्तै पूर्वमा पनि अब सुनकोशी अब सप्तकोशीको एउटा एउटा नदीलाई हुनसक्छ तमोर हुनसक्छ दुधकोशी त्यसलाई फ्री फ्लोइङ राख्ने कि अब त्यस्तै अब भोटेकोशीको कुरा गर्दाखेरि म के भन्छु भनेदेखि भोटेकोशी अब यस्तो नदी हो संसारमै भनौँ न बेस्ट टेन रिभरमा गनिन्छ संसारमै दसौँ नदी भनौँ दस नदीभित्र गनिन्छ अब त्यसलाई चाहिँ अब भनौँ न इन टर्म्स अफ टुरिज्मको को एडभेन्चर टुरिज्मको रूपमा हेर्ने हो भनेदेखि सो व्हाइट वाटर राफ्टिङ एन्ड कायाकिङको लागि चाहिँ द्याट्स द बेस्ट टेन अनि नेसनल जियोग्राफिकले त अब सेभेन्थ पोजिसनमा लिस्टिङ गरेछ भनेपछि त्यस्तो नदी त्यस्तो प्रख्यात ब्रान्डेड नदी भनौँ न नेपाललाई चिनाउने तपाईँ चाहिँ अब युरोप जानुभयो अमेरिका जानुभयो ट्रेकिङ गरेर आयो भने तपाईँ अन्नपूर्ण अथवा एभरेस्ट जानुभयो कि जानु भएन अति सुन्दर छ भन्छन् मैले व्हाइट वाटर राफ्टिङ गरेँ इट वाज द बेस्ट भनेर भन्यो भने त्यहाँका मान्छेले के भन्छन् भने तपाईँ भोटेकोशी अथवा कर्णाली जानुभयो कि जानु भएन भनेर सोध्छन् अब त्यस्तो चाहिँ सम्पदालाई अब जोगाउने कि मास्ने भन्ने कुराहरू अब त्यसमा पनि सिन्धुपाल्चोकको कुरा गर्ने हो भनेदेखि अब भोटेकोशी तपाईँको यहाँदेखि धेरै टाढा छैन दुई घण्टा तीन घण्टामा पुगिन्छ चाइनादेखि चाहिँ अब नजिक छ जोडिएको भनौँ न चाइनादेखि जोडिएको बोर्डर भयो त्यस कारणले पनि त्यसको महत्व एकदमै ठूलो छ र यसलाई चाहिँ हामीले चाहिँ पर्यटनको रूपमा कसरी प्रयोग गर्न सक्छौँ साथसाथै त्यहाँ हाइड्रो पनि होस् पर्यटन पनि होस् कृषि पनि होस् त्यसमा अब त्यो बोर्डरसँग जोडिएको नाताले त्यसमा व्यापार पनि होस् त्यो हिसाबले यो नदीलाई एउटा चाहिँ भनौँ न एउटा सोर्सको रूपमा एउटा मुहानको रूपमा भनौँ न यो पर्यटन हाइड्रोको मुहानको रूपमा चाहिँ डेभलप गरेको खण्डमा यो अति उत्तम हुन्छ
हजुर श्रोता मेघजीसँग एकदमै क्रिएटिभ एकदम इनोभेटिभ आइडियाजहरू हामी सेयर गर्दैछौ उहाँसँग कुराकानीलाई निरन्तरता दिने नै छौ अहिले टकिङ स्पेसमा समय भएको छ छोटो विश्रामको कार्यक्रम सुन्ने गर्नुहोला
सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो यसका लागि आजैबाट जुटौ केही गरौं
अ सोशल इनिसिएटिभ बाई आइम्याप सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेशन
हजुर श्रोता कार्यक्रम टकिङ स्पेसमा पुनः स्वागत गर्न चाहन्छु आज हाम्रो अतिथि हुनुहुन्छ मेघ आलीजी उहाँसँग कुराकानीलाई निरन्तरता दिने नै छौँ हामी अघि कुरा गर्दैथ्यौँ भोटेकोशीको बारेमा यसलाई फर्दर इलाबोरेट गरिदिनुहोस् न
अब के छ भने अघि मैले भनिहालेँ संसारमा संसारले चिनेको नेपाललाई चिनाउने नदी मध्ये एक भोटेकोशी हो सगरमाथा भने जस्तै अन्नपूर्ण भने जस्तै त्यसलाई मास्नु उचित छ कि छैन त्यो पोलिटिसियनले पोलिसी मेकर्सले बुझ्नु पर्यो अब त्यसमा हाम्रो कुराहरू के भनेदेखि तपाईँको यो सिन्धुपाल्चोक कस्तो जिल्ला हुनसक्छ भनेर चाहिँ त्यहाँको पोलिटिसियनले पनि बुझ्नु पर्यो त्यहाँका भनौँ न पब्लिकले त्यहाँका आम मानिसले पनि बुझ्नु पर्यो अनि साथसाथै देशवासीले पनि के बुझ्नु पर्यो भनेदेखि त्यो एउटा राष्ट्रिय सम्पदा हो है त्यो सातौं नम्बरमा पर्ने भोटेकोशी के एउटा दुई चारवटा गाविसको मात्रै हो कि त्यो जिल्लाको पनि होइन र सिन्धुपाल्चोक जिल्लैवासीले पनि त्यो सोच्नुपर्छ अब त्यस्तै राष्ट्रले पनि सोच्नुपर्छ अब त्यो चाहिँ किन भनेदेखि विश्वमा नेपाललाई चिलाउने नदी अब त्यो चाहिँ पहिलो कुरो भयो दोस्रो कुरा के भनेदेखि सिन्धुपाल्चोकलाई कस्तो बनाउन सकिन्छ अब त्यहाँका भनौँ न पब्लिकले त्यहाँका जनताले भनौँ न जनताले त्यहाँका नेताहरूले सोच्नुपर्ने कुरा के भनेदेखि अब सिन्धुपाल्चोकलाई कस्तो बनाउन सकिन्छ भनेर एउटा भिजन हुनु पर्यो अब म चाहिँ त्यहाँ बसेको 15 वर्ष भयो भोटेकोशी किनारमा बसेको अब त्यहाँ भनौँ त्यहाँ पर्यटन एउटा व्यवसायको नाताले पनि अब त्यहाँ अब त्यसमा के छ भनेदेखि यो सिन्धुपाल्चोकको स्कोप भनेको तपाईँको भनौँ न वर्ल्ड क्लास नदी एडभेन्चरको लागि चाहिँ अब एउटा एकदमै उत्कृष्ट डेस्टिनेसन तपाईँको जहाँ चाहिँ अब तपाईँको पाँच पोखरी छ भैरव कुण्ड छ त्यस्तै अब त्यहाँ बन्जी छ व्हाइट वाटर राफ्टिङ छ क्यानिनिङ वर्ल्ड क्लास क्यानिनिङ छ माउन्टेन बाइकिङलाई त्यति भनौँ न धेरै सम्भावना छ त्यहाँको कल्चर चाहिँ भेरी प्रिस्टिन एकदमै त्यस्तो जिल्लालाई हामीले चाहिँ के को रूपमा डेभलप गर्न सक्छौँ भन्ने कुराहरू हो अब हाम्रो भनाइ चाहिँ के भनेदेखि तपाईँको भनौँ न त्यस त्यो अहिलेको स्थितिमा के छ 102 मेगावाट बिजुली निकाल्ने भन्ने कुरा छ अब त्यो 102 मेगावाट भनेको तपाईँको चाकुबाट सुरुङभित्र पानी पसाइन्छ अनि जम्मू भन्ने ठाउँमा चाहिँ निकालिन्छ तर 102 को साटो 75 अथवा 70 मेगावाट निकाल्नलाई त्योभन्दा 5 किलोमिटर अलिकति माथि त्यहाँ पावर हाउस बनाएको खण्डमा तपाईँको 70-75 मेगावाट पनि निस्किन्छ. त्यहाँ एडभेन्चर टुरिज्मको पनि अब डेस्टिनेसन त्यतिकै रहन्छ, वर्ल्ड क्लास भनौँ न एउटा डेस्टिनेसन. त्यस्तै बिजुली पनि निस्किन्छ. त्यस कारणले चाहिँ एउटा इन्डस्ट्रीले अर्को इन्डस्ट्रीलाई मार्नु हुँदैन. एकले एक काट्यो भने के हुन्छ, त्यसको रिजल्ट के हुन्छ भन्दा इक्वल्स शून्य.
होइन,
त्यस कारणले त्यो नभएर हाइड्रो इन्डस्ट्री पनि राखौँ, टुरिज्म पनि राखौँ, वातावरण पनि राखौँ. त्यो चाहिँ एज अ पब्लिक स्पेस भयो कि भएन त, त्यो वर्ल्ड क्लास नदी त्यो पब्लिक स्पेस हो कि होइन त, त्यो हामीले बुझ्नु पर्यो.
होइन,
अब त्यस्तै अब हो बिजुलीको हाहाकार छ, हामी विकास विरोधी होइनौँ, हो त्यो देयर ह्याज टु बी अ ब्यालेन्स. तर तपाईँको हाम्रो भनाइ के भनेदेखि अब अहिले सुरु गरेको त्यहाँ प्रोजेक्ट जुन चाहिँ 102 मेगावाट त्यो कहिले आउँछ त, अहिले सुरु पनि भएको छैन. पब्लिक हेयरिङमा त्यत्रो झगडा भयो अस्ति, हारान पनि भयो. त्यहाँ चाहिँ आम जनताको मत चाहिँ के छ भनेदेखि 80% भन्दा बढी जनताले के भन्छन् भनेदेखि हामीलाई पर्यटन पनि चाहिन्छ, बिजुली पनि चाहिन्छ. अब हाम्रो चाहिँ इन्डस्ट्रियलिस्ट जुन चाहिँ हाम्रो बिजुली उत्पादक साथीहरू छन् पुँजीपतिहरू, उनीहरूले खालि बिजुली मात्रै चाहिन्छ भन्छन्, बिजुलीले नै समृद्ध गराउनुपर्छ. अब हाम्रो भनाइ चाहिँ के हो भनेदेखि तपाईँको सालाखाला 7 वर्ष भन्दा कम लाग्दैन त्यो बिजुली उत्पादन हुन, अथवा आज हाहाकार छ अब 2 महिनापछि 2 वर्षपछि त्यहाँबाट 102 निस्किने भए पनि ठिकै थियो. त्यसको उत्पादन समय र तपाईँको तामाकोसी 456 मेगावाटको जुन उत्पादन त्यो अन्त तामाकोसीको छिटो आउँछ होला मेरो विचारमा. त्यस्तै गएर अरू साना साना प्रोजेक्टहरू छन् 20 मेगावाट 30 मेगावाट 50 मेगावाटका थुप्रै छन्, त्यो चाहिँ 5-6 वर्षमा आउने. त्यस्तै पश्चिममा सेती तपाईँको चाहिँ 3 गोर्जेस त्यो कम्पनीले अब त्यो निकाल्यो भने त त्यो पनि 6-7 वर्षमा आउँछ 750 मेगावाट. अनि जब 5-6 वर्षपछि के हुन्छ भनेदेखि बिजुलीको त छ्यालबाल हुन्छ नेपालमा, अब त्यो सबै कार्यान्वयन भएको खण्डमा. होइन, त्यसपछि हामी के पछुताउँछौँ भन्दाखेरि अब ओहो यो वर्ल्ड क्लास नदीलाई मास्नु हुन्थेन, अब अहिले काठमाडौँमा पछुताए जस्तै रूल अफ ल भएको भए, त्यो भिजन भएको भए, त्यो लाजिमपाटको घरहरू भत्किन्थेन. ती माइतीघर मण्डलादेखिको चाहिँ तपाईँको एभरेस्ट होटलतिर जाँदाको घरहरू भत्किन्थेनन्. त्यो के भयो भन्दा भिजनको कमी भयो. भोलि गएर त्यो पछुताउने आज म के लेखेर दिन्छु भनेदेखि आजको 10 वर्षमा ती पोलिटिसियनहरू त्यहाँका चाहिँ भनौँ न मुआवजा रोज्ने भनौँ न त्यहाँका जनताहरू हामीले चाहिँ बिगारेछौँ भनेर पक्कै पछुताउँछन्. त्यस कारणले त्यो पछुताउनुभन्दा अगाडि चाहिँ वी हेभ टु हेभ अ प्लान. त्यो प्लान भनेको के भन्दा नदी नीति. अब त्यसमा चाहिँ नदी नीतिमा के आउनु पर्यो भनेदेखि 2-4 रिजर्भेयर हुने, सेती जस्तो तपाईँको अब तामाकोसी जस्तो बुढी गण्डकी आउनलाई जस्तै, अब कतिपय फ्री फ्लोइङ हुने, कति चाहिँ टुरिज्मको लागि, कति चाहिँ नेचरको लागि यो करिडोर चाहिन्छ. जहाँ चाहिँ भनौँ न एउटा जलचर को कुराहरू छन् अब त्यो पनि मासिन्छन्, दुर्लभ कुराहरू छन्, त्यो पनि त पब्लिकको हो नि, त्यो पब्लिकलाई चाहिन्छ नि.
म बिचमै हजुर इन्टरप्ट गर्न चाहन्छु, हामीसँग समय एकदमै थोरै छ. लास्टमा जाँदा जाँदै म यहाँलाई सोध्न चाहन्छु, यो अवेरनेस प्रोग्राम चाहिँ जुन चाहिँ हामीले पब्लिकलाई दिनुपर्ने हुन्छ नदी सम्बन्धी, नदी कन्जर्भेसन सम्बन्धी, प्रमोसन सम्बन्धी, यसको लागि चाहिँ कसरी पहलहरू हुनुपर्छ जस्तो लाग्छ र कसरी भइरहेका छन्?
अब हाम्रो प्रयास चाहिँ के छ भने जबसम्म हामीले मान्छेलाई त्यो वस्तुगत विषय बुझाउनलाई त्यसको नजिक पुर्याउँदैनौ तबसम्म बुझ्दैनन्. हाम्रो नेपाल रिभर कन्जर्भेसन ट्रस्टले पनि के गरिरहेछ भनेदेखि बागमतीमा किन के प्रयास हो भनेदेखि सबैलाई नदीको नजिक बोलाउने, नदीसँग बात मार्छन्, त्यसपछि नजिकको विषयमा बुझ्छन्, बुझिसकेपछि मात्रै त्यसलाई चाहिँ कन्जर्भेसनको कुराहरू, त्यसको संरक्षणको कुराहरू आउँछ. त्यस कारणले चाहिँ सकेसम्म हामीले चाहिँ के प्रयास गर्छौँ, जस्तो राफ्टिङ फेस्टिभल हुन्छ कहाँ बोलाउँछौँ, नदीमा बोलाउँछौँ. बागमती रिभर फेस्टिभल हुन्छ जहाँ चाहिँ जति पनि प्रोग्राम हुन्छ वर्कसप कहाँ हुन्छ, नदीको किनारमा हुन्छ. भनौँ न अब त्यहाँ चाहिँ रेसहरू कहाँ हुन्छ, नदीको किनारमा हुन्छ. त्यस्तै हरेक वर्ष भोटेकोसीमा पनि हामीले चाहिँ विद्यार्थीहरूलाई विगत 10 वर्षदेखि सबैलाई भनौँ न स्पेसली रिभर कम्युनिटिज अथवा नदीको किनारको स्कुलहरूमा हामीले वर्कसपहरू चलाउँछौँ. त्यसको साथसाथै विद्यार्थीको रिप्रेजेन्टेसन होस् भनेर विद्यार्थीहरूलाई पनि हामीले राफ्टिङ गराछौँ. त्यहाँका युवाहरूलाई पनि बोलाएर ल यो नदी भनेको यो है, यसलाई कन्जर्भेसन गर्नुपर्छ भनेर सम्झाएछौँ. त्यस कारणले सबभन्दा कुरा के हो भनेदेखि नदीको किनारमा जबसम्म जाँदैनौँ अब त्यसको मर्काहरू बुझ्दैनौँ, जबसम्म मर्काहरू बुझ्दैनौँ त्यसको संरक्षण कसरी हुन्छ? त्यस कारणले चाहिँ आजैदेखि अहिलेदेखि म सबै युवाहरूलाई विद्यार्थीहरूलाई बागमती विष्णुमती मनोहरा जति पनि नदीहरू छन् उपत्यका त्यसको नजिक जानुहोस् त्यसलाई हेर्नुहोस् त्यसको अनुभव गर्नुहोस् त्यसको संरक्षण कसरी गर्नुपर्छ भनेर पनि सोच्नु पर्यो अनि पोलिटिसियन्सहरूलाई पनि म के भन्छु भनेदेखि अब महिनाको एकचोटि अब शोभा भगवतीदेखि हिँड्दै टेकु दोबान आउँदै कालमोचन घाट हुँदै हुनसक्छ भने शङ्खमूल पनि शङ्खमूलमा परिवर्तनहरू भइरहेछ त्यो हेर्नको लागि पोलिटिसियन्सहरूले हेरेको खण्डमा उनीहरूले आफ्नो अनुहार बागमतीमा देख्छन् कि देख्दैनन् विष्णुमतीमा देख्छन् कि देख्दैनन् नेपालको अनुहार देख्छन् कि देख्दैनन् अनि बागमती के हो सगरमाथा चाहिँ त ताज भनेर हामीले व्याख्या गर्छौँ बागमती हाम्रो लाज होइन लाज जोगाउने कि नजोगाउने यो पोलिटिसियन्सहरूले गरेनन् अब हाम्रो पब्लिकको पालो आयो र बागमती मुभमेन्ट अगाडि बढाउनु पर्छ
हजुर मिगजी कार्यक्रममा आउनुभएकोमा यतिका इनोभेटिभ आइडिया सेयर गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद श्रोता कार्यक्रम टकिङ स्पेसबाट म लैसा विदा माग्न चाहन्छु फेरि पनि कुनै किसिमका सुझाव सल्लाह वा प्रतिक्रियाको लागि हामीलाई सम्पर्क गर्नुहोला हाम्रो ठेगाना हाम्रो इमेल एड्रेस हो radio@web imap.org ओके टेक केयर बाई